नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
श्रोता, आज हामी प्रस्तुत गर्छौ प्रेस काउन्सिल नेपालका पछिल्ला गतिविधिका सम्बन्धमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसँग गरिएको कुराकानी र एउटा रिपोर्ट। गत साता नेपालकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनले आफ्नो स्थापनाको 38 स्थापना दिवस मनाएको छ। यसैमा केन्द्रित रहेर तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौ।
मुलुककै पहिलो टेलिभिजनका रूपमा 2041 सालमा स्थापित नेपाल टेलिभिजनले गत साता आफ्नो स्थापनाको 38 वार्षिकोत्सव मनाएको छ। नेपाल टेलिभिजनले सरकारी टेलिभिजन भएकाले पनि मुलुकमा आइपरेका विभिन्न विपद तथा सरकारका कार्यहरूलाई जनतासम्म पुर्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। वार्षिकोत्सवका अवसरमा नेपाल टेलिभिजन कार्यकारी अध्यक्ष समीर जङ शाहले टेलिभिजनले सूचना र संचार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात गर्दै व्यावसायिक दक्षता र सिपको विकासमा जोड़ दिँदै अगाडि बढ़ेको बताउनुभयो। शुरूवाती चरणमा परियोजनाको रूपमा आफ्नो प्रसारण शुरू गरेको टेलिभिजनले हाल 5 च्यानलबाट 24 घण्टा आफ्नो प्रसारण अघि बढ़ाएको छ भने नेपालको परिचय विश्व सामु चिनाउन अंग्रेजी च्यानल एनटीभी ओल्ड संचालन गर्ने तयारीमा रहेको पनि अध्यक्ष शाहले जानकारी दिनुभयो।
2041 साल माघ 17 गते परियोजनाको रूपमा स्थापना भएको नेपाल टेलिभिजनले सीमित समयबाट प्रसारण शुरू भएको नेपाल टेलिभिजनको यात्रा हाल आफ्ना 5 च्यानलहरू 24 घण्टा जारी छ। 5 च्यानलहरू भूसतही तथा भू उपग्रह मार्फत प्रसारण गर्दै आएका छौं र सबै च्यानलहरू इन्टरनेट मार्फत मोबाइल एप एनटीभी अनलाइन युट्युब तथा फेसबुक मार्फत संसारभर हेर्न सकिन्छ। नेपाल सरकारको सहयोगमा नेपालको परिचय विश्व सामु पुर्याउन तथा नेपाललाई विश्वमा चिनाउन अंग्रेजी च्यानल एनटीभी वर्ल्ड संचालनको तयारीमा हामी जुटिरहेको पनि जानकारी गराउन चाहन्छु। नेपाल टेलिभिजनले आफ्नो प्रभावकारिता विस्तार र प्रदेश सरकारहरूसँग समन्वय बढाउने उद्देश्यले साटो चाहिँ प्रदेशमा ब्युरो कार्यालय स्थापनाका लागि स्थान प्राप्तिको काम गरिरहेको छ। नेपाल टेलिभिजनले नेपालको विविधायुक्त समाजको प्रतिनिधित्व गर्दै विभिन्न भाषाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हामीले समाचार सामग्रीमा सुधार गर्ने, वित्तीय अनुशासन कायम गर्ने, कर्मचारीको हितका कुराहरूलाई केन्द्रमा राखेर काम गरिरहेका छौं।
वार्षिकोत्सवकै अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउँदै बहुलता र विविधताको प्रवर्धन गर्न टेलिभिजनले अहम भूमिका खेलेको उल्लेख गर्नुभयो। मन्त्री शर्माले नेपाल टेलिभिजनले सबै वर्ग, जाति, लिंग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाजलाई मुखरित गरी सबैमा अपनत्व भाव जागृत गराउने खालका सामग्री उत्पादन र प्रसारण गर्नुपर्ने धारणा राख्नुभयो।
नेपाल टेलिभिजनले राज्यको विश्वसनीय र आधिकारिक सूचना स्रोतको रूपमा रही नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रवर्धन एवं राष्ट्रहितको सम्वर्धनमा समेत यसले महत्वपूर्ण योगदान गर्दै आएको छ। साथसाथै देशमा भएका महत्वपूर्ण घटनाहरू, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रिय प्रसारकको रूपमा समेत नेपाल टेलिभिजनले अहम भूमिका खेलेको छ। देशको कला, साहित्य, संस्कृति, सामाजिक समावेशिता, विपन्न एवं अल्पसंख्यक समुदाय लगायत सबै वर्ग र क्षेत्रका आवाजहरूलाई स्थान दिँदै शिक्षा र जनचेतना प्रवाह गरी राज्यबाट भएका सकारात्मक पहललाई नेपाली नागरिक समक्ष पुर्याउन मात्र होइन प्राकृतिक प्रकोप, महामारी जस्ता विभिन्न विषय परिस्थिति र उच्च जोखिमका बीचमा पनि आधिकारिक सूचना आफ्ना दर्शकलाई दिइरहेको छ। अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता युक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देशभित्रैका र देश बाहिरका समेत अनगिन्ती टेलिभिजन च्यानलहरूका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानु पर्ने चुनौती रहेको छ। यसका लागि उपलब्ध साधन स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आमदानीमा पनि अभिवृद्धि गर्दै लैजानु पर्ने भएको छ। आगामी दिनका लागि टेलिभिजनले आधारभूत जनताले महसुस गर्ने खालका योजनाहरू तय गरोस् र त्यसलाई लक्ष्य अनुरूप सम्पन्न गर्नको निम्ति आफ्ना सबै साधन स्रोतको सही ढंगले सदुपयोग गरोस्। नेपाल टेलिभिजनको विकास, क्षमता, अभिवृद्धि, वृत्ति विकास प्रति मन्त्रालय सदैव सकारात्मक रहेको छ।
नेपाल टेलिभिजनको 38 वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पूर्ण प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यवहारिक सुनिश्चितता प्रदान गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालले संचार माध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र सम्वर्धन गर्ने सरकारको नीति रहेको पनि बताउनुभयो।
आजको युग विज्ञान प्रविधिको युग हो। चौथो औद्योगिक क्रान्तिले सम्पूर्ण विश्व एवं मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याइदिएको छ। विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन जुन सूचना प्रविधिको पहुँच भन्दा अलग होस्। डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमा नै गुणात्मक परिवर्तन ल्याइसकेको छ। यस्तो परिस्थितिमा हामीले विज्ञान प्रविधि र मुख्यत सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर मात्र राष्ट्रको गुरुत्तर कार्यभार पूरा गर्न सक्दछौ। यस तथ्यलाई हामी सबैले गहिरो गरी आत्मसात गर्न जरूरी छ। यस कार्यको नेतृत्वकारी भूमिका सरकारी संचार माध्यमले नै खेल्न सक्छन्। संचार माध्यम र संचार कर्मीको प्रवर्धन र हितका निम्ति संचार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मीडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वर्धन गर्ने सरकारको नीति रहेको छ। आम संचार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा संचार नीति जारी गरिनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवन स्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा संचार प्रणालीको विकास गर्ने नीति लिइनेछ।
पत्रकार र सबै प्रकारका संचार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका लागि निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्नुलाई राज्यको दायित्वको रूपमा स्थापित गरिने समेत बताउनुभयो। वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडि बढ़ेको बताउँदै उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार सरकारको प्रमुख कार्यभार रहेको र सरकारको कार्यभारलाई व्यवस्थित रूपले सम्प्रेषण गर्न समेत सरकारी संचार माध्यमहरूलाई आग्रह गर्नुभयो।
श्रमजीवी पत्रकारका लागि निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रूपमा स्थापित गरिनेछ। यसका निम्ति संचार माध्यम र संचार क्षेत्रमा क्रियाशील महानुभावहरूको सकारात्मक र रचनात्मक सहयोग एवं सहकार्य रहने कुरामा म पूर्णत विश्वास व्यक्त गर्न चाहन्छु। वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढ़िरहेको छ। लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्य सम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो भन्ने मेरो विश्वास छ।
सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके मात्र राष्ट्रको कार्यभार पूरा हुने भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारी संचार माध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
श्रोता, तपाईँ अहिले सुनिरहनु भएको छ संचार तथा सूचना कार्यक्रम। अब हामी संचार माध्यममा आचार संहिताको अवस्था, प्रेस काउन्सिलका पछिल्ला गतिविधिका बारेमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। प्रेस काउन्सिलले पछिल्ला गतिविधि के कस्ता काम गरिरहेको छ जानकारी गराइदिनुहोस् न।
हामीले नियमित गर्न पनि कामहरू त गर्दै आएका छौँ नै। आचार संहिता पालना गराउनेदेखि लिएर राज्यलाई विभिन्न खालका विषयमा सुझावहरू दिने काम पनि गर्दै आएका छौँ। पछिल्लो समयमा प्रेसलाई कसरी जनमानसमा अथवा प्रेस मैत्री बनाउने, मिडियालाई कसरी सहज बनाउने भन्ने विषयमा केही पहल कदमीहरू पनि भएको छन्। जस्तै केही एक साता अगाडि हामीले प्रेसमा सम्बद्ध चारवटा नियामक निकायहरू, प्रेस काउन्सिल सहित न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना तथा प्रसारण विभागका प्रमुख सहितका प्रतिनिधिहरूको संयुक्त बैठक पनि बस्यौँ। त्यसको उद्देश्य चाहिँ के थियो भने यो संचार माध्यम खास गरी अनलाइनको सूचीकरण, दर्ता लगायतका कामहरूलाई चाहिँ एउटै निकायबाट कसरी गर्ने, एउटै च्यानलबाट कसरी गर्ने, विभिन्न निकायमा दर्ता गर्ने झन्झटबाट कसरी मुक्ति दिने र मिडियालाई, पत्रकारहरूलाई प्रविधि मैत्री र सहज कसरी बनाउने भन्ने विषयमा छलफल भएर त्यो करिब करिब टुङ्गो लाग्दैछ। त्यसले एउटा राम्रो सन्देश पनि गएको छ। कुनै पनि नाममा, कुनै पनि अभिलेख गर्ने नाममा या दर्ता गर्ने नाममा, के गर्ने नाममा चाहिँ झन्झटबाट मुक्त बनाउनु पर्छ भनेर हामीले त्यो प्रयास गरेको हो। त्यस्तै केही नीतिगत र कानून संशोधनका कुराहरू पनि छ। शोभाजी, अहिलेको संचार माध्यमको परिभाषाले संचार माध्यमभित्र नेपालको विद्यमान प्रेस काउन्सिल ऐन सहित विद्यमान ऐन कानूनहरूले संचार माध्यमभित्र चाहिँ अनलाइन संचार माध्यम र न्यू मिडियाको माध्यमबाट सञ्चालित मिडियालाई राम्रोसँग चिन्दैनन्, प्रष्ट परिभाषाभित्र ती पर्दैनन्। त्यसो हुँदा काममा अहिले केही समस्या पनि छ, नियमन गर्ने क्रममा पनि केही समस्या, जस्तो युट्युब च्यानल मार्फत सञ्चालित टेलिभिजन, रेडियो र अनलाइन संचार माध्यमकै सन्दर्भमा पनि कतिपय बेला प्रश्न उठ्ने गरेका छ। त्यसलाई हटाउनको लागि हामीले कानूनमा आवश्यक संशोधन परिमार्जन गर्न जरुरी छ भनेर सरकारलाई सुझाव पनि दिएका छौँ, थप अध्ययन पनि गर्दै गएका छौँ। यसको अर्थ कानून संशोधनको लागि हामीले पहल कदमी पनि गर्दै आएका छौँ। त्यस्तै युट्युबको सन्दर्भमा पनि यहाँलाई थाहा छ, युट्युब सहितको सामाजिक सञ्जालको व्यवस्थापन कसरी हुँदै आएछ, यिनले समाजमा राम्रो के गरेका छन्, के चाहिँ नराम्रो पुर्याएछ भन्ने विषयमा पनि प्रेस काउन्सिलले गम्भीर खालको अध्ययनहरू गर्दै आएको छ। सँगसँगै अब हामीले पत्रकारिताको मर्यादा बढाउनको लागि पत्रकारको योग्यता के हुनुपर्ने, सम्पादकको योग्यता के हुने हुनुपर्ने भन्ने विषयमा पनि छलफल चलाइरहेका छौँ, बहस चलाएका छौँ। यो विषयमा हामी आवश्यक निर्णय गर्नको लागि पूर्व तयारी अवस्थामा छौँ।
यति भन्दै गर्दा संचार माध्यमहरूले झेल्नु परेका त्यस्ता विशेष समस्याहरू चाहिँ
समस्या धेरै नै छन्। यो कोभिडको कारणले अन्य क्षेत्रमा परेको अप्ठ्यारोसँगै मिडिया उद्योगले पनि अप्ठ्यारो परेको छ। त्यसको सिधा असर संचार कर्मी र कर्मचारी, संचार माध्यममा कार्यरत कर्मचारीलाई परेको छ। सेवा सुविधा टाइममा नपाउने, होइन, पाए पनि थोरै, असाध्य न्यून हुने खालको समस्याहरू पनि छ। मिडिया उद्योगलाई खास गरी साना लगानी होस् या ठुलै उद्योगलाई पनि, ठुलै आकारका मिडिया सञ्चालकहरूलाई पनि अहिले विज्ञापन कम पाउनेदेखि लिएर अन्य खालका समस्याहरू छन्। ती समस्या सुल्झाउनको लागि राज्यले नीतिगत रूपमै केही हेर्न पनि जरुरी छ। प्रेस काउन्सिलले सम्बद्ध निकायहरूसँग चाहिँ छलफल चलाइ यो विषयमा पनि हामीले आवश्यक सुझावहरू दिएको छौँ। संचारकर्मीलाई समयमै न्यूनतम प्राथमिक उपलब्ध गराउनुपर्छ भन्ने विषयमा अस्तिको पछिल्लो मिटिङमा पनि हाम्रो कुरो उठेको थियो, संयुक्त बैठकमा पनि कुरा उठेको थियो, यो विषय पनि हामीले झगझगाउँदै आएका छौँ, समस्या छ। त्यस्तै अब हाम्रो कार्यालयबाट हुने सेवाग्राहीले जुन कामको लागि आउनुहुन्छ, होइन, त्यो काममा पनि अनावश्यक दुःख झन्झट नहोस् भनेर हामी त्यहाँ पनि केन्द्रित भएछौँ।
भनेपछि जति सक्दो कदम बढाउनु भएको छ र यहाँले सर्वसुलभ तरिकाले सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहनु भएको छ।
हो, जस्तो अब प्रेस काउन्सिलबाट हुने सेवाहरू प्रविधि मैत्री बनाउने जति सक्दो चाँडो, होइन, केही त भइरहेका छन्, जुन भएको छैन त्यसलाई पनि, होइन, अब अहिले त सूचना प्रविधिको जमाना हो, हामीले चाहिँ अहिले पछि महिना दिन लाग्ने काम अहिले एक सेकेन्डमा गर्न सक्छौँ भने त्यो काम किन ढिला गर्ने भनेर त्यो विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ र काम थालेको छौँ। त्यस्तै अन्य निकायहरू पनि, जस्तो अन्य अनलाइन जोडिएका, सञ्चार माध्यम जोडिएका अन्य निकायहरूलाई पनि त्यही किसिमले अगाडि बढाउनको लागि चाहिँ हामीले संयुक्त पहल गरेका हौँ।
हजुर, जस्तो सञ्चार माध्यमहरू दर्ता हुने क्रम पनि भइरहेको छ होला नि, जस्तो कति त दर्ता नभएका चाहिँ सञ्चार माध्यमहरू जस्तो अरू युट्युबहरू धेरै छन् त्यस्ता, तिनीहरूले चाहिँ अलिकति अफवाह फैलाउने टाइपको चाहिँ समाचारहरू दिइरहेको हुन्छ, त्यसले समाजमा नकारात्मक असर परिरहेको हुन्छ, त्यस्ताहरूलाई चाहिँ कसरी यहाँले म्यानेज गर्नुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ त?
होइन, त्यो चाहिँ संचार कर्मको रूपमा कसैले अगाडि बढेका छन् चाहिँ आफ्नो धर्म पनि सम्झिनुपर्छ। आफ्नो धर्म सम्बन्ध पत्रकार आचार संहिताले प्रष्ट रूपमा पत्रकारको के हो त दायित्व, सामाजिक दायित्व के हो, पेसागत दायित्व के हो भनेर छुट्याएको छ। त्यो त कम्तीमा पत्रकारिता गर्छु भन्ने व्यक्ति या सञ्चार माध्यमले त्यति कुरो चाहिँ ख्याल गरेर अगाडि बढ्नुपर्छ। त्यस्तो भएन भने पक्कै पनि अन्य अरू उपाय नभएको सन्दर्भमा प्रेसको, समग्र प्रेसको नियमन गर्ने जिम्मेवारी पाएको प्रेस काउन्सिलले हेर्नु नै पर्छ, हेर्दै आएको पनि छ। युट्युबकै सन्दर्भमा पनि हामीले युट्युबरहरूलाई बोलाउने, बेला बेलामा उहाँहरूलाई कक्षा लिने, आचार संहिताको बारेमा भन्ने, राज्यका सम्बन्धित अन्य निकायमा कहाँ आबद्ध हुनुपर्ने भएदेखि त्यहाँ विधिवत रूपमा दर्ता गरेर अगाडि बढ्नुहोस् भनेर भन्ने काम चाहिँ गर्दै आएको छौँ, होइन। र दर्ता नभएको सञ्चार माध्यमको हकमा चाहिँ उहाँहरूको राज्यका अन्य कानुन पनि आकर्षित हुने भएको हुनाले, जस्तो साइबर अपराध, साइबर क्राइम, फौजदारी, अन्य अपराधमा पनि जान सक्ने भएको हुनाले भरसक त्यतातिर चाहिँ सञ्चार माध्यमहरू चाहिँ अन्य कानुन आकर्षित हुन दिनु हुँदैन सञ्चार माध्यमहरूलाई भन्नेतर्फ चाहिँ हामी केन्द्रित भएको छौँ र सजग पनि गराउँदै आएको छौँ।
आचार संहिता पटक पटक उल्लङ्घन गर्ने सञ्चार माध्यमहरू पनि छन्, होइन, त्यस्तोहरूलाई यहाँले कालो सूचीमा पनि राख्नु भएको होला। यो पटक पटक आचार संहिता उल्लङ्घन गर्ने अनि नटेर्ने किन यस्तो भइरहेको छ अहिले?
हामीले आचार संहिता उल्लङ्घन गर्ने त्यस्ता सञ्चार माध्यमलाई विभिन्न तहको कारवाही चाहिँ गर्दै आएका छौँ। कालो सूचीमा राख्ने मात्रै होइन, उनीहरू पत्रकारै होइनन् भनेर प्रेस पास खोज्ने अनि विज्ञापन रोक्ने, अन्य भनौँ न अन्य राज्यबाट केही सेवा सुविधा, लोक कल्याणकारी विज्ञापन सहितका सुविधा लिएको रहेछ भने त्यसलाई रोक्ने सम्बन्धको काम त गर्दै आएका छौँ। तर अटेर गर्ने प्रवृत्ति देखिएको छ। त्यसमा चाहिँ अलि बढी यु इन्टरनेट प्रविधि मार्फत इन्टरनेट प्लेटफर्म मार्फत सञ्चालित मिडियाहरूको चाहिँ त्यस्तो प्रवृत्ति देखिन्छ। पत्र पत्रिकामा खासै त्यस्तो देखिँदैन। पत्र पत्रिकालाई ध्यान आकर्षण सचेत गराउँदाखेरि चाहिँ त्यो यदि त्यस्तो रहेछ भने पनि सचिएको अवस्था छ र दर्ता नभइकन सञ्चालन भएको अनलाइनमा चाहिँ हामीले कति बेला थाहा हुँदो रहेछ हामीले अहिले त्यो चाहिँ प्रचार प्रसार पनि अलिकति गरेको छौँ। यहाँहरूको यो रेडियो कार्यक्रम मार्फत पनि यस्ता कार्यक्रमले पनि थाहा हुन्छ कतिपयलाई। दर्ता नगरिकन सञ्चालन गर्ने र त्यस्ता सामग्रीले चाहिँ आपत्तिजनक सामग्रीहरू त्यस्ता माध्यमले आपत्तिजनक सामग्रीहरू दिएको खण्डमा चाहिँ हामीले बन्द पनि गराउँदै आएका छौँ र अनलाइन सञ्चालन गर्नुभन्दा अगाडि सम्बन्धित पत्रकार सञ्चालकहरूले चाहिँ अनिवार्य रूपमा प्रेस काउन्सिलले अभिमुखीकरण कक्ष आचार संहिताको विषयमा पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा कक्षा पनि सञ्चालन गर्दै आएको छ। त्यो कक्षा अनिवार्य रूपमा लिएपछि मात्रै अनलाइन सञ्चालन गर्न पाउने भनेर त्यो जुन सफल रूपमा कार्यान्वयन पनि हुँदै आएको छ। यो कक्षा चाहिँ अनलाइन सुरु गर्दा मात्र होइन कि नेपालको पत्रकारितामा यदि कसैले अघि तपाईँले भने जस्तो आचार संहिता उल्लङ्घन गर्ने पटक पटक अटेर गर्ने र प्रेस काउन्सिलको कारवाहीमा परेका कोही पत्रकार छन् भने चाहिँ तिनले पनि आचार संहिताको कक्षा अनिवार्य लिने भनेर अहिले हामीले सुरुवात गरेका छौँ। त्यो चाहिँ त्यसले पनि एउटा आचार संहिताको परिधिभित्र ल्याउनको लागि चाहिँ एउटा राम्रो काम गरेको छ।
अब यो बार्गेनिङ पत्रकारिता विरुद्ध उजुरी पनि परेका छन् के छ?
परेको छ। अहिले पछिल्लो समयमा चाहिँ लिखित रूपमै भनौँ न त मलाई चाहिँ यसलाई समाचार लेख्नको लागि या नलेख्नको लागि बार्गेनिङ गरौँ भन्ने खालका उजुरीहरू परेको छ। हामीले त्यसको प्रमाणहरू सङ्कलन गर्ने होइन प्रमाण अब उजुरी पर्नु आफैमा उजुरी परेर मात्रै सबै कुरो उयो त होइन। पत्रकारको एउटा धर्म हुन्छ। म के आग्रह गर्न चाहन्छु भने पत्रकार आचार संहिताले प्रष्ट रूपमा पत्रकारको दायित्वको बारेमा बोलेको छ। पत्रकार र सञ्चार माध्यमले कसैलाई पनि प्रभावमा पार्ने त्रसित पार्ने धम्क्याउने अनुचित आर्थिक फाइदा उठाउने व्यक्तिगत आफ्नो स्वार्थ पूर्तिको लागि काम गर्ने कसैलाई अनुचित लाभ वा हानि पुर्याउने त्यस्तो खालको नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल हुने कार्य गर्नु हुँदैन भनेको छ। र पछिल्लो समयमा त्यस्ता केही छनकहरू त्यस्ता केही प्रवृत्तिहरू देखिएका छन्। यहाँले उठाएको जस्तो पत्रकार परिचय पत्र जुन प्रेस कार्ड बोकेको छ त्यसको दुरुपयोग गर्ने सञ्चार माध्यम सञ्चालन गर्ने जुन अनुमति पत्र छ त्यसको चाहिँ त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थ या आफ्नो एउटा कुनै गुट समूहको स्वार्थमा प्रयोग गर्ने खालका ऊ पनि भएछन्। र बार्गेनिङको विषयमा चाहिँ केहीले उल्लेख गर्दै पछिल्लो समयमा चाहिँ निवेदन पनि उजुरी पनि परेको हुनाले हामीले त्यसलाई हेर्नको लागि बेग्लै खालको एउटा युनिट खडा गरेर अध्ययन गरिरहेका छौँ। सम्बन्धित सञ्चार माध्यम सम्बन्धित पत्रकारलाई बोलाएर त्यो विषयमा छलफल पनि गर्न थालेका छौँ। त्यसले अलिकति त्यो प्रवृत्तिले अलिकति उचिङ गरेको छ। त्यसलाई चाहिँ अब भनौँ न प्रेस काउन्सिलले चाहिँ यो विषयलाई गम्भीर रूपमा लिन थालेको छ। फेरि अब अन्य खालको कारवाही होला भनेर सचेत गराउने काम चाहिँ गरेको छ। कतिपय कानुनी अस्पष्टताहरू छ, कतिपय कानुनमा परिमार्जन गर्नुपर्ने छ, संशोधन गर्नुपर्ने छ। प्रेस काउन्सिल ऐनमै पनि तत्काल केही संशोधन गर्नुपर्ने छ। त्यसले गर्दाखेरि अहिले प्रेस काउन्सिलले गर्दै आइरहेको कामलाई विवादरहित र भनौँ न कतैबाट पनि प्रश्न उठ्न नसक्ने हुन्छ। जस्तो युट्युबबाट सञ्चालित टेलिभिजन च्यानल या रेडियो होइन या अनलाइनकै सन्दर्भमा पनि प्रष्टसँग होइन प्रष्टसँग चाहिँ प्रेस काउन्सिल कानुनले नै प्रेस काउन्सिलको ऐनले नै त्यहीँ बाँध्न सकियो भने अहिलेको अन्यल हुँदैन। अहिलेको अन्यल हुँदैन। हामी गर्न त गर्दै आएका छौँ। त्यसमा अनलाइन निर्देशिका अन्य प्रेस काउन्सिल ऐनका अन्य व्यवस्थाको सार कुराहरू बुझेर त्यसमा टेकेर गर्दै त आएको छौँ। तर थप प्रष्ट हुन पनि केही बुन्दा जरुरी भएको हुनाले हामीले सरकारलाई सुझाव पनि दिएका छौँ। सायद त्यो कार्यान्वयन पनि हुन्छ होला। बाँकी रह्यो पत्रकारलाई पत्रकार समग्र पत्रकार साथीहरूलाई म के भन्न चाहन्छु भने जसको विषयमा प्रश्न उठाएको छ अझ किटेरै भन्नुपर्दा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जाल चलाउने साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हामीले गरेको कामको जजमेन्ट समाजले गरिरहेको हुन्छ, जनताले गरिरहेको हुन्छन् होइन। हामीले आफैले राम्रो गऱ्यौँ भनेर आफैले भनेर पनि हुँदैन। कस्तो खालको कन्टेन्टहरू बाहिर आइरहेको छ भनेर जाँच्ने भनेर चाहिँ अडियन्सहरू लियो उहाँहरूले प्रश्न उठ्ने गरी चाहिँ हामीले काम नगरौँ। हामीले आफ्नो पेसागत दायित्व धर्मलाई सीमाभित्र रहेर काम गरौँ। हाम्रो राज्यप्रति समाजप्रति विशेष दायित्व हुन्छ, विशेष दायित्व पालनामा ख्याल गरौँ भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत। प्रेस काउन्सिलका पछिल्ला गतिविधिका बारेमा जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ।
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौं।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।